ماضی کی یادیں ماضی کی یادیں 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 الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدنی چینل کے ناظرین آج ماضی کی یادیں امیر اہل سنت کے ساتھ ہیں اور انشاءاللہ کچھ ہی لمحوں میں امیر اہل سنت ہمارے ساتھ جلوہ فرما ہوں گے مگر امیر اہل سنت کی آمد سے پہلے ہم انشاءاللہ سید ابراہیم شاہ صاحب ہمارے رکن شورا ہیں انشاءاللہ ان کے ساتھ کچھ ماضی کی یادوں پر بات چیت کریں گے اللہ کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا تم میں سے قیامت کے روز میرے سب سے زیادہ نزدیک وہ شخص ہوگا جس سے دنیا میں مجھ پر کثرت سے درود پڑے ہوں گے صلو علی الحبیب صلی اللہ علی محمد. سید صاحب جب بھی آپ کے ساتھ ہم بیٹھتے ہیں تو آپ کے ساتھ امیر اہل سنت کی کچھ یادیں نکل جاتی ہیں اور موسٹلی میرے ناظرین بھی شاید اس بات کو جانتے ہوں گے کہ آپ کے پاس امیر سنت کے سے تعلق رکھنے والی کئی باتیں ہوتی ہیں کہ یہاں یہ ہوا یہاں یہ ہوا اور ایک وقت تھا آپ نے بڑا قریب بھی رہ کر گزارنے کی سعادت حاصل کی ہے. امیر سنت کی انشاءاللہ آمد ہوگی اس وقت تک اگر آپ کچھ ہم سے امیر سنت کے تعلق سے کچھ ماضی کی یادیں بیان فرمانا چاہیں.
آج جو ماضی کی یاد میں وہ خوشگوار یاد ہے ایک, اور ایک تو میں ابھی اور موقع ملا تو امیر اہل سنت کی موجودگی میں وہ ایک یاد شیئر کروں گا انشاءاللہ. دعوت اسلامی کا پہلا مدنی کام جو ہے جو اسٹارٹ لیا دعوت اسلامی نے وہ ہفتہ وار سنتوں پر اجتماع سے لیا, دینی کام جو ہے گلزار حبیب میں اجتماع شروع ہو گیا
جی,
اور امیر علیہ سنت پابندی سے اس میں بیان فرماتے تھے اور یوں ہوتا تھا کہ مغرب میں ہم نے وہاں پہنچنا ہے, مغرب سے پہلے مغرب ہم نے گلزار حبیب میں پڑھنی ہے
پڑھنی.
اور امیر علیہ سنت یعنی یوں گمان نہیں تھا کہ امیر علیہ سنت کا بیان کبھی نہیں ہوگا کبھی ناغا ہوگا. جب پنجاب کے دورے پہ تشریف لے گئے, پہلا پنجاب کا دورہ تھا اور میری الحمدللہ حاضری تھی اس وقت امیر علیہ سنت پنجاب تشریف لے گئے تھے. بہرحال وہ جو یاد ہے ماضی کی اس کو ہم روحانی یادگار کہیں خوشگوار یادگار کہیں سب اس پر ہم جو ہے کہہ سکتے ہیں ہے ایسی. ٹھیک ہے کہ وہ امیر علیہ سنت ایک مرتبہ تشریف لائے. اچھا عموماً ہمارا طریقہ بھی یہی ہے کہ مبلغین تلاوت و نعت کے بعد بیان کرتے ہیں, تو امیر علیہ سنت تشریف لائے اور آپ نے درود پاک پڑھایا. اچھا دعوت اسلامی میں اس وقت ہفتہ وار اجتماع میں چند ایک درود پاک پڑھائے جاتے تھے. آپ نے فرمایا کہ آج میں ایک درود پاک کو ایڈ کر رہا ہوں, یہ درود پاک بھی اب ہر جمعرات کو پڑھایا جائے. اور وہ درود کون سا تھا؟ وہ درود تھا جز اللہ عنا محمد صلی اللہ علیہ وسلم ما ہوا اہلو. اچھا آپ نے یہ درود پڑھا اور پھر اس کا ترجمہ بتایا, پھر درود پڑھا, پھر ترجمہ پڑھایا. ابھی پڑھتے رہے آپ. عموماً آپ نے کبھی بھی ایسا اجتماع شاید اٹینڈ نہ کیا ہو کہ کوئی مقرر کوئی مبلغ کوئی بیان کرنے والا صرف درود پڑھاتا رہے اور سوری سارا مجمع ایک ہی چیز کو ریپیٹ کرتا رہے اور ایک گھنٹہ اس میں گزر جائے.
ایک گھنٹہ
اس سے بھی زائد گزرا.
جزا اللہ عنا محمد ما ہوا اہلو.
یہ پڑھایا آپ نے, ترجمہ پڑھا کہ یہ درود پاک میں نے پڑھا ہے اور اس کا ترجمہ یہ ہے, اور اس کے بعد آپ اس کو ریپیٹ کرتے رہے کرتے رہے کرتے رہے یہاں تک کہ سب لوگ پڑھتے رہے. پھر امیر سنت پر ایک کیفیت طاری ہوئی اور گریا طاری ہو گیا, آنسو بہنے لگے. امیر اہل سنت تو کیا روئے کہ سارا مجمع ہی رو پڑا, اور گلزار حبیب میں ایک سمجھ میں روحانی سما بن گیا, لوگوں کی ہچکیاں بن گئی. اور امیر اہل سنت کچھ توقف کر رہے ہیں, پھر پڑھ رہے ہیں, پھر رکتے ہیں, پھر پڑھتے ہیں, سارا مجمع ساتھ پڑھ رہا ہے. گویا ہفتہ وار اجتماع وہ درود والا اجتماع بن گیا. کوئی بیان نہیں کیا امیر علیہ سنت نے. تو مجھے تو وہ یاد آ گیا امیر علیہ سنت نے فیضان سنت میں وہ واقعہ لکھا جو کہ ایک عالم کے متعلق کہ وہ بیان نہیں کرتے تھے, مجمعے میں آ کر بیٹھ جاتے تھے اور لوگ ان کو جب دیکھتے تھے تو رونا شروع کر دیتے تھے. یہی کیفیت ہم نے امیر علیہ سنت کی بھی دیکھی کہ ملاقات میں جب لوگ لائن لگے میں لگے ہوئے ہوتے ہیں, اب تیسرا چوتھا نمبر جیسے جیسے وہ قریب آتا جاتا ہے اس میں آنسو بہتے ہیں. ہم بھی شروع میں آ کے دیکھتے تھے کہ یار یہ ہوتا کیا ہے, یہ آنسو کیسے نکلتے ہیں, یہ لوگ روتے کیوں ہیں, یہ بھی نہیں پتا چلا جب ہم لائن میں لگے جب ہم تو ہماری بھی وہی کیفیت شروع ہو گئی. بہرحال تو امیر علیہ سنت نے پورے اجتماع میں کوئی بیان نہیں کیا اور پورے بیان میں آپ درود شریف پڑھتے رہے. یہ درودوں کا اجتماع تھا, اس کے بعد ذکر الہی ہوا اور پھر امیر علیہ سنت نے اردو میں کوئی دعا نہیں کرائی, یہی درود کی پھر تکرار, عربی میں کچھ دعائیں پڑھی آپ نے. یوں درود پاک کا یہ اجتماع کا اختتام ہوا. تھا تو یہ ہفتہ وار سنت والا اجتماع مگر یہ درود کا اجتماع ہو گیا. تو یہ اس میں جو ایک یاد یہ ہے کہ درود پاک سے محبت اور درود پاک
ایک دعا ہے.
جی
دعا ہے
بالکل,
کہ جزا اللہ عنا محمد ما ہوا اہل, رسول پاک صلی اللہ علیہ وسلم کو جزا دے اللہ جس کے وہ
حقدار
ہیں.
یہی ترجمہ آپ نے بیان فرمایا.
جیسے کہ سید صاحب فرما رہے کہ اس میں اور کوئی بیان نہیں ہوا, بیان اصلاح قلب کے لیے ہے, اصلاح اعمال کے لیے ہے, ہمارے ظاہر و باطن کو پاکیزہ کرنے کے لیے, ستھرا کرنے کے لیے ہے, اپنے کردار کو اچھا کرنے کے لیے ہے. تو یہ جو سید صاحب نے جو ماشاءاللہ ارشاد فرمایا کہ اس بیان میں بیان مطلب اس اجتماع میں بیان نہیں, ویسے درود پاک وہ مقصد جو تھا وہ مقصد تو حاصل ہو ہی رہا تھا. جو شرکا اجتماع تھے جو شریک تھے ان کی آنکھوں سے عشق رسول میں آنسو بہنا, دل میں محبت رسول کا بڑھنا, عشق رسول کا بڑھنا, چاہت رسول کا بڑھنا, درود پاک کی عظمت کا اور بڑھنا, اور اس طرح ایک رقت بھرا انداز اختیار کر. آپ شاید صحیح صاحب آپ کو یاد ہوگا کہ امیر سنت حج پر آئی تھنک شاید تشریف لے جا رہے تھے, تو اس وقت بھی ایک اجتماع ہوا تھا جو رونے بالکل اس میں بھی یہی ہوا تھا اور اس میں سچی بات سکھاتے یہ ہیں پر ہوا تھا. تو
ایک کیفیت تاری ہوئی
ایک کیفیت تاری ہو گئی تھی کہ اور وہ کیفیت تاری ہوئی تھی اور امیر ہم تو ہم بھی اجتماع میں تھے لیکن مجھے اپنی لوکیشن بھی یاد ہے گلزار ابھی مسجد میں کہ میری جو لوکیشن تھی وہ مطلب مسجد کا جو اندر کا ایسا تھا میں اس کے باہر بیٹھا ہوا تھا اور مجھے امیر سنت کی زیارت نہیں ہو پا رہی تھی. اجتماع تو بہت بڑا ہو جاتا تھا دعوت اسلامی کا ہفتہ وار اجتماع, تو میں اس طرف تھا تو وہاں سے براہ راست امیر سنت کی جہاں اب بیان فرمائے تھے وہاں سے زیارت تو نہیں ہو رہی تھی لیکن مجھے دھار سے مائک کے گرنے کی آواز آئی ڈھم کر کے, جیسے مائک نیچے آیا اور وہ
حاجی مشتاق
نے وہاں سے کلام شروع کیا, قرآن مچا ہوا تھا اور گویا کہ ایسا لگتا ہے کہ عشق رسول کی خیرات بٹ رہی تھی اس وقت دعوت اسلامی کے ہفتہ وار اجتماع میں.
ایک اور واقعہ امیر علیہ سنت کے ساتھ کا مجھے یاد آیا, امیر علیہ سنت کی دلجوئی, لوگوں سے محبت بانٹنا, ان کو وقت دینا, جنازوں میں چلا جانا, بیماروں کی عیادت کرنا, یہ ماشاءاللہ امیر علیہ سنت کے اندر یوں سنبھلنے کی سلسلہ شروع سے ہی جاری تھا اور آج یہ انہی کا فیضان ہے. جو کئی اگر آپ پنجاب جاتے ہیں تو وہ کہتے ہیں امیر علیہ سنت میرے یہاں آئے تھے, ہمارے محلے میں آئے تھے. نور مسجد کھارا در میں امیر علیہ سنت نماز پڑھا کر باہر تشریف لائے تو ایک رکشے والا آیا, اس نے کہا میری ماں آپ سے بہت محبت کرتی تھی, آپ کا بڑا نام لیتی تھی, انتقال ہو گیا, آپ ان کی قبر پر چلے ہیں. اب میں تو نیا نیا تھا, میں کہا کیسے جائیں گے یہ, فرمایا چلو. اب امیر علیہ سنت تشریف لے گا, اب میں یہ سوچ رہا ہوں کہ وہ کوئی ٹیکسی کرائے گا گاڑی کرائے گا, نہیں سب وہ اپنا رکشہ بھی نہیں لایا تھا, اس نے بس کے اندر سفر ہوا جا کاری کوٹ کی قبرستان, کنز الایمان مسجد تو اس وقت نہیں تھی وجود میں نہیں آئی تھی, وہاں اتارا, وہاں سے امیر علیہ سنت پیدل گئے, پھر قبرستان پر حاضری دی, قبرستان قبر پر باہر سے ہی کھڑے ہو کر فاتحہ پڑھی امیر علیہ سنت نے اس کے لیے, اس کے بعد پھر واپس. تو اب بس نہیں مل رہی جناب, تاریخ روڈ سے پیدل کنز الایمان مسجد کا جو اسٹاپ ہے نا بابری چوک جو کہلاتا ہے وہاں تک پیدل آئے, پیدل چلتے چلتے آ گئے, پھر اب ہمیں بھی بس نہیں مل رہی جانے کے لیے. امیر علیہ سنت فرمایا آپ ہمارے ساتھ ہی چلو مسجد میں آرام کر لیجیے گا, میں آپ کو فجر میں جگا دوں گا. تو میں اور ایک اور اسلامی بھائی تھے ابو بکر, ایک नयाबाद के पुराने साईं भाई, उस दिन आए भी थे आपने, वो हमारे साथ थे, नाते पढ़ते हुए जो है वो कंजीमान बाबरी चौक पहुंचे, वहां से फिर बस मिली, उसके बाद फिर नूर मस्जिद पहुंचे। अमीर अली ने फरमाया अभी आराम कर लेंगे, आराम किया, सुबह नमाज से बहुत पहले अमीर अली सुन तशरीफ लाए, हम सबको जगाया, बेदार किया। ये भी आपकी आदत थी कि सुबह लोगों को बेदार करते हुए आते, ये कैसा दिलजोई का अंदाज था कि जान पहचान नहीं, एक दुखी शख्स आता है आकर कहता है यार कब्र पर आकर फातिहा पढ़ना है, अब देखें उसकी दिलजोई कैसी हुई होगी।
वो असल में ना वो जज्बा रहनुमाई करता है, ये सब जज्बे की बात है। जब आपको निकी की दावत देनी है, इस्लाह उम्मत का कोई काम आप करना चाहते हैं, तो उसके लिए ये कोशिशें फिर करनी, और की अमीर सुन्नत ने इस तरह की बहुत कोशिशें की हैं। अल्लाह ताला हमारे अमीर सुन्नत का साया दरअस फरमाए। अमीर सुन्नत माशाल्लाह तशरीफ लाएं, सुभान अल्लाह, सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
खड़े होकर पहले आप मुलाकात फरमाया करते थे, गुजर मुआनिका होता था, गले मिलते थे। अच्छा, खड़े होकर फिर इसके बाद यानी यहाँ से मुलाकात शुरू हुई ना अमीर अली सुन्नत की, तो अब वो हुआ
तो खड़े होने की मुलाकात का कोई यादगार वाक्य है जो खड़े खड़े हम सुना दें?
पहले तो गुलजार हबीब में इस्तेमा के बाद तो लोग गले मिलते थे
और धक्केलते हुए मुझे शायद दीवार तक लगा देते थे। और गुजरात का वाकया जो है वो तो इतना रश था और ये दीवानगी थी, गालिबन गुजरात का ही वाकया है, वो मतलब टूट पड़े मुझ पर। अब वो मिलूं क्या करूं मैं, किस तरह मिलूं, एकदम चारों तरफ से जैसे टूट पड़ते हैं लोग। तो अब मैंने किसी ने मुझे यूं पकड़ लिया होगा गले मिलने में, अब वो अल्लाह अल्लाह जिक्र की सदाएं बुलंद होने लगी, मुझे यूं खाते
फेस देना,
मतलब वो कुल्ली इख्तियार थे इनको, मेरी बेबसी थी। फिर मैंने वजू तो था मेरा क्या, अब एक ही सूरत बनी क्या, मौका निकाल कर मैं अल्लाह
अल्लाह
दवा शुरू कर दी। अब ये घबरा गए आगे पीछे हो गए।
अब क्या
खाने वाल में भी टूट पड़े थे मुझ पर, वो खाने वाल में तो मिंबर प्रसाद में बैठा हुआ था मुलाकात के लिए, वो ऐसा रश, वो किसी ने नाखून मारा तो अब खूनम खून,
अल्लाह
अब खून भी निकले और लोग भी मिले बेचारों के, कितने गए हाथ कपड़े, अब वो मेरी बेबसी मैं क्या करूं। उस वक्त जो आ रहा है मैं उनको नहीं पता चलेगा कि खून है, अब मुझे लगता होगा तो पता चलता होगा, बड़ा नाखून होगा ना किसी का वो लग गया था।
क्या मुलाकात करने वालों को भी इस मामले में कुछ एहतियातें करनी चाहिए?
अब अंडरस्टूड है, मतलब वो हर चीज डिसिप्लिन के साथ हो, अवाम अल अवामों का अनाम यूं तो नहीं है, एक मुहावरा है ना कि अवाम चौपाइयों की तरह होती है, उलमा और सुलझे हुए लोग इस तरह नहीं करते।
सल्लु अलल हबीब
सल्लल्लाहु अलैहि मुहम्मद।
जी कॉल दे।
अब्दुल खालिक अत्तारी वाकेंट से अर्ज कर रहा हूँ। माशाल्लाह अमीर अहले सुन्नत का दीदार, अल्लाह पाक इनकी दीदार के सदके हमारी दुनिया और आखरत की मुसीबतें तकलीफें दूर फरमाए। जब मदनी चैनल नहीं था और वीडियोस का सिलसिला शुरू होने वाला था तो सबसे पहले जो वीडियो रिलीज की गई तो वो दीदार अमीर अहले सुन्नत के हवाले से थी। तो ये इरशाद फरमाएं कि उस वीडियो के अंदर जो हमारी वीसीडी थी उसमें अमीर अहले सुन्नत का दीदार तो कराया गया, लेकिन पहले बहुत सारे मनाजिर और बहुत तड़पाया गया और काफी देर के बाद जाके अमीर अहले सुन्नत का दीदार कराया गया था। तो ये इरशाद फरमाएं कि इस अंदाज में वीसीडी बनाने का जहन कैसे बना था और अमीर अहले सुन्नत का डायरेक्ट दीदार कराने के बजाय यूं पहले मनाजिर दिखाने की तरकीब क्यों की गई थी?
सवाल आपसे लगा यही कि आपसे सवाल है और ये सारा करना में भी आपका था। उस वक्त ये लोग तो थे नहीं ना, अपने ना मदनी चैनल था तो क्या बोलते डायरेक्टर प्रोड्यूसर सब कुछ आप ही थे।
मुझे तो वो याद आ रहा है इससे पहले की जो वीसीडी आई थी ना
जी,
जिसमें सिर्फ आपकी पीठ दिखाई गई थी, बड़ा दिलचस्प वाकया है
वो, कहीं दिखाया
गया वो कहीं स्क्रीन पर
जी जी
प्रोजेक्टर में इस्लामी भाई ये देख रहे थे वीसीडी अमीर सुन्नत की, शायद माह रमजान से मुतालिक थी, दावत इस्लामी वगैरह,
दावत इस्लामी का तारुफ,
उसमें अमीर सुन्नत को पीछे से जैसे के दिखाया गया था कि आप पीछे से चेहरा नहीं दिखाया गया था। तो इस्लामी भाई कह रहे थे कि हमारे जो इस्लामी जो देख रहे थे ना वो यूं देख रहे थे, क्यों देख रहे थे, चेहरा
नजर आ जाए।
तो वो एक तो शुरू में 2-3 VCDs इसी तरह आई थी, और फिर हमने आपस में यही मशवरा किया था कि अब दीदार अमीरे सुन्नत हो ही जाए, तो वो इसका एक बस तरीकेकार था शुरू में।
तजस्सुस
एक इसमें देखने वालों की दिलचस्पी भी बढ़ती है, और अल्हम्दुलिल्लाह इसके जो फवाइद हमें मिले दुनिया भर में, और जितनी उस वक्त वीसीडी की दुनिया की अगर मैं बात करूं, जो वो लाखों लाख वीसीडियां जो बनी बिकी और जो लोगों ने उसकी कॉपी करके जो निकाली, वो एक उस वक्त का एक कह सकते हैं कि एक रिलीजियस पॉइंट ऑफ व्यू पर बात करूं तो बहुत बड़ा रिकॉर्ड था, और कौम इंतजार करती थी। तो ये अल्लाह का शुक्र है। उसके बाद तो फिर माशाल्लाह फिर मदनी चैनल और आज आप बैठे हैं, माजे की याद है, ये भी एक माजे की याद है जिस पर हम तो डिस्कस कर रहे हैं। उसको बाबा आजमाइश पता क्या थी, हमारे पास इतनी इतनी वीडियोस नहीं थी बनाने में, और मनाज जैसे अभी 13 साल हो गए मदनी चैनल को, तो नहीं थी उस टाइम पे जो वो जो फोटेजेस और जो मिली थी ना वो बड़ी मतलब उसमें थी आजमाइश, लेकिन अल्लाह का शुक्र है कि वो चीजें हो गई।
एक ही एडिटर था हमारे पास।
अल्लाह अल्लाह करम फरमाए जी। कॉल दें
जी। माजी की यादों में पापा जानी से फैसलाबाद की कोई याद सुनना चाहूंगा, किस हवाले से सवाल करना था।
तो इज्तिमा हुआ को बहुत बड़ा
मदीना ही मदीना,
इज्तिमा तो वाकई बहुत बड़ा होता था फैसलाबाद में। पहले तो मस्जिद में होता था, शेखुल हदीस हाफिज
एहसानुल हक,
एहसानुल हक रहमतुल्लाह अलैह की मस्जिद में, ये आलिम थे और मतलब बहुत शफीक और बहुत मोहब्बत वाले आलिम बामल थे, ये बहुत शफकत फरमाते थे। इनकी मस्जिद हमारा इज्तिमा होता था, इज्तिमा इतना बड़ा हो जाता था कि वो संभलता नहीं था सर, इनको एक दीवार ये एक बार शायद तोड़नी पड़ी थी, कोई दीवार आड़े आती थी। अब वो उस वक्त पता नहीं वो दीवार का क्या मसला था, वो थी तो वक्फ की ही होगी, ये पता चला तोड़ दी थी इन लोगों ने। तो आवाम होती है ना यार, एक सारे काम उठाती जो फिर बना भी दी होगी इन्होंने, लेकिन खैर तोड़ना वक्फ की चीज को इस तरह दुरुस्त नहीं है तोड़ डालना। दाम ये बहुत पुराना एक वाकया हुआ है। फिर ये के रहीम यार खान में जब मैं दौरा करता था पंजाब में, तो रहीम यार खान में खानपुर के अंदर याद पड़ता है मुझे सबसे बड़ा इज्तिमा उस दौरे का होता था। मैं सिंध से चलते थे हम और पंजाब, और फिर ये केपी के उस वक्त दिन का नाम सरहद था, जो 3 सूबों को हम कवर करते थे जितना हो सकता था, काफिला चलता था हमारा, हर काफिले में तकरीबन मैं तो बीमार हो जाता था, मुझे जो याद आ रहा है।
ये इज्तिमा की तैयारी
सफर दर सफर दर सफर, वो आराम मिलता थोड़ी कोई मतलब, पहले ये थोड़ी था कि मतलब आइए कारें ले लेकर पीछे लोग, अब जो पहले वो सूरत तो नहीं थी, धूप तक में सोना साबित है मेरा, पड़े रहते थे हम लोग दोबारा लेके, तकरीबन ऐसा होता था आजमाइश हो जाती थी। तो ये फिर ये कि ये पहली बार तो जब हम गए ना फैसलाबाद, तो कुछ ऐसे पहली बार में, अब कोई इतनी खास जान पहचान तो क्या थी, तो तरकीब बनती थी, कोई साईं बाबा जाकर ग्राउंड बनाते थे कि भाई यूं यूं दावत इस्लामी बनी है और यूं यूं हम लोग आएंगे वगैरह, और हम जाते थे तो वो कोई खास रिस्पांस भी हर जगह नहीं मिलता था हमको, तो वो कोई दो एक थे वो कोई वहां के काम करते मुझे बोलते आप इस्लामाबाद की तो फिक्र ही मत करो यार, काम है हम लोग काम कर रहे हैं यार। खैर मेरा तो अल्हम्दुलिल्लाह बहुत पुराना तंदरी में जिंदा, ऐसी बातों में हवा थोड़ी। खैर हम जाते रहे फैसलाबाद, अब पता नहीं वो जिंदा भी है या नहीं, अगर होंगे भी तो अपनी बातों में शर्मिंदा होते होंगे, सामने नहीं आएंगे। खैर तो इस तरह मतलब फैसलाबाद फिर ये फर्स्ट आ गया। ये धोबी घाट एक मैदान है, उसमें बहुत बड़ा इज्तिमा जो था वो अल्हम्दुलिल्लाह होता था दावत इस्लामी का, जब मेरे ये पंजाब के और दौरे करते थे, इतना बड़ा इज्तिमा, इतना बड़ा इज्तिमा के अल्हम्दुलिल्लाह मतलब फिर इसका रिकॉर्ड किसी ने नहीं तोड़ा।
मदीना
याद पड़ता है,
मदीना कैसे कहना, वहाँ आपका एक बयान हुआ था,
मदीना ही मदीना, ये मस्जिद में हुआ था उसी हाफिज एहसानुल हक साहब रहमतुल्लाह अलैह की मस्जिद में।
कोई आपका ऐसा सफर आपको याद पड़ता है कि सर्दी जैसी तैसी हो
اور اس میں پھر وضو کا بھی موقع ملا ہو اور وضو بھی پھر وضو ہونا, ایسا کوئی واقعہ آپ کا یاد آتا ہو؟
بغداد شریف کی حاضری سے مشرف ہوئے تھے
ماشاء اللہ,
اس میں ہم موصل حضرت شیخ ابو الفتح موصلی رحمت اللہ علیہ کا آپ نے نام تو سنا ہوگا, ان کے مزار پر بھی حاضری ہوئی تھی
ماشاء اللہ.
موصل میں ہم نے ظہر کی نماز کے لیے ایک مسجد میں داخل ہوئے, وہ پانی ٹھنڈا جو تھا وہ یادگار تھا,
دوپہر کا وقت تھا,
دوپہر کا وہ ایسا یادگار پانی تھا کہ وہ منہ دھوتے تھے سمجھ نہیں پڑتی تھی کہ پانی منہ پہ پڑا کہ
سنو یا
آؤ, گھستے رہتے تھے کہ پانی ہے کہ نہیں ہے, ایسا یخ ایسا ٹھنڈا پانی. پھر جب ہم یہ حاضریوں سے زیارتوں سے مشرف ہو کر الحمدللہ پھر واپسی میں ہم بغداد شریف حاضر ہوئے, فجر کا وقت اور فجر کے لیے ہم نے جو وضو کیا تھا وہ بھی یادگار تھا, ایسا ٹھنڈا پانی تھا, ایسا ٹھنڈا پانی تھا کہ ایک نے تو وضو کیا تو جیسے نہیں مرنے پڑا ہو, اس پر جو بھی بےچارے اڑائے جا رہے تھے کہ ٹھر رہا تھا کانپ رہا تھا, ہمارے قافلے میں جو تھا ایک ہے کہ یہ یادگار. اب اس سے یوں بھی اندازہ ہوتا ہے کہ لوگ نمازوں کے لیے کیوں نہیں جاتے, وہاں مسجدیں خالی ہوتی تھی ایسی خالی کہ بس, عراق شریف کی بات کر رہا ہوں ان دنوں میں, نماز خیر پڑھنی تو چاہیے, نماز تو ہے ہی فرض, لیکن یہ کہ فیسلٹیز جتنی سہولت دیں گے لوگ مسجد میں آئیں گے, وہاں یہی کہ وہاں گرم پانی ہونا چاہیے, ایسی سردیوں میں جب اتنی آسائشوں پر خرچہ کرتے ہیں لوگ تو مسجد پر توجہ نہیں دیتے, مسجد نہیں بڑی تھی بہت آسائش.
یہ ابھی جو آپ نے جو بات کی نا, ایئرپورٹ پہ جائیں, ریلوے اسٹیشن پہ جائیں, اس طرح شاپنگ مال میں بھی جو جاتے ہیں, اس طریقے کے تقریباً جگہوں پر ان دنوں میں گرم پانی کا اہتمام باقاعدہ ہوتا ہے. لیکن مسجد کے تعلق سے آپ نے بہت درست بات کی کہ مسجد جہاں لوگ واقعی پانی استعمال ہی کریں گے, وضو کریں گے, منہ ہاتھ دھوئیں گے, وہاں پر کئی ایسی جگہیں ہوتی ہیں جہاں پر اہتمام کیا جا سکتا ہے مگر اہتمام نہیں ہوتا. اگر یہ بہت بڑا مطلب کے کام نہیں ہے گیزر وغیرہ کے ساتھ پانی گرم کا مہیا کرنا, جو بھی کرنا شرعی معاملات کے ساتھ کرنا ہے, تو اس موضوع کو بھی میرا خیال ہے کہ ہمیں دیکھنا چاہیے کہ ہمارے یہاں کہاں کا مساجد کے اندر اس ٹھنڈ کے اس عالم میں اگر وضو کے لیے گرم پانی کا اہتمام ہم کر دیں گے, ہو سکتا ہے کہ آپ کے اس اہتمام کر لینے سے اللہ نے چاہا تو ہمارے نمازیوں کی تعداد بڑھ سکتی ہے انشاءاللہ.
اگر یہ فراد بھی آپ نے دیکھا,
یا کربلا شریف کی حاضری ہوئی تھی اور کربلا شریف میں نہر فرات بھی دیکھی ہم نے,
اس کا پانی وغیرہ,
ہاں اس کا اتفاق یہ کہ ہم کو وہ پانی پینے کی نوبت ہی نہیں آئی, ہمارے قافلے کا روزہ تھا تو ہم نے مطلب یہ کہ وہ نہر فرات کا پانی تھا اس میں, اس سے گناہ جھاڑے تھے, یعنی وضو کیا وضو سے گناہ جھاڑتے, پینے کا موقع ہی نہیں آیا, اور ہمارے پاس ہمارا بغداد شریف سے لیا ہوا پانی کا جالن سلامت تھا. پھر ہمارا وہ افطار ہوئی تھی حضرت سیدنا حر رضی اللہ عنہ جو تھے پہلے یزیدیوں کے لشکر میں, لیکن امام حسین رضی اللہ عنہ دعوت دی کہ آل رسول پر ہے کوئی, ہے کوئی جو آل رسول پر اپنی جان قربان کر کے جنت کا حقدار بنے, تو یہ بے چین ہوئے اور آ کر لشکر امام میں شامل ہوئے, خوش نصیب تھے. تو وہاں مطلب ہم نے افطار کیا تھا, مجھے جو یاد پڑتا ہے سیدنا خر رضی اللہ عنہ کے جب روزے پر ہم نے حاضری دی نا, تو اس وقت سورج یعنی غروب آفتاب کا ٹائم ہو گیا, سورج ڈوب گیا, وہ تو بغداد شریف کے پانی سے, نہر فرات کا پانی ہم نے نہیں پیا, یوں مطلب
جی جی
نے وہ نوبت ہی دی آئی پینے کی.
نہیں بغداد شریف کا پانی یعنی ساتھ لینے کی وجہ
کیا,
وہاں پانی
ضرورت تو پڑتی ہے نا, استنجا وضو ہاتھ دھونا کرنا, پانی تو میں جب حیدرآباد میں جاتا تھا نا پانی اپنا ساتھ لے جاتا تھا کہ وہ کبھی پیشاب وغیرہ کیا تو بس میرے کو یوں ہوتا تھا کہ مسجد کے پانی سے نماز کا ٹائم نہیں ہے, نماز پڑھنی نہیں ہے, یہاں مسجد کے پانی سے کیوں ہاتھ دھو,
वल्लाह
मैं अपना पानी हमारे साथ होता तो जाल उठाते फिर हाथ धो लेते।
अच्छा अगर आपका रोजा ना होता तो पानी?
अब ये मुझे बराबर यानी 100% याद नहीं आ रहा उस वक्त जहन क्या था मेरा, शायद हो सकता है जहन हो क्योंकि वो है ना मौलाना हसन जागन का शेर,
खुश्क हो जा
खुश्क हो जा खाक होकर खाक में मिल जा फुरात, खाक तुझ पर देख तो सूखी जबाने अहले बैत। इन्हें जो पानी अहले बैत ने कबूल नहीं फरमाया उनके हलक से नीचे वो नहीं उतरा, वो पानी हम क्यों पिए? ये पानी इन पर बंद था ना, बंद किया गया था, ये चाहते तो नहरे फुरात रोता हुआ कदमों में लौटने लगता इमाम इमाम अली मकाम बड़ा दर्जा था, लेकिन इम्तिहान था, आपने नहरे फुरात को नहीं बुलाया। ये मेरा अकीदा है, ये नवासे रसूल बाकरामत थे, अगर नहरे फुरात को हुक्म करते ये नहीं जाने देते कोई बात नहीं, सबको डबोती हुई आ जा मेरे पास, नहरे फुरात अपना किनारा छोड़कर कदमों में आ जाता, लेकिन बहरहाल वो इम्तिहान था।
तो सो आपने यही फरमाया था आपका इरादा नहीं था उसका पानी पीने का,
शायद मतलब अब पुराना
पहले ही से नहीं था चूंकि इमाम
शायद हो सकता है ऐसा ही होगा
और पहले से शहीद हुए तो चूंकि ये पानी महरूम रहा तो हम क्यों पिए इसका पानी,
ऐसा कुछ शायद सहन तो था।
माशाल्लाह सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
माजी की यादें, माजी की यादें या